नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। सरकार र शिक्षक बीच नौबुधे सहमति भएको छ। यो सहमतिसँगै सार्वजनिक विद्यालयहरूमा पठन पाठन अब सुचारू हुने भएको छ। अर्कोतर्फ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम भोलि संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै हुनुहुन्छ र नीति तथा कार्यक्रमका सम्बन्धमा सत्तापक्षीय दलहरूले हिजो छलफल गरेका छन् र अर्थतन्त्रमा केही न केही ब्रेक थ्रू हुने खालका कार्यक्रमहरू नीति तथा कार्यक्रममा आउनुपर्ने र त्यो अनुसार ल्याउन सत्तापक्षले एउटा प्रतिबद्धता व्यक्त गरेको छ। अर्कोतर्फ कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन आयोजना गरिँदैछ। आज र भोलि आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको लगानी सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। विराटनगर स्थित वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा 71 परियोजना सोकेसिङ गरिने जनाइएको छ। प्रारम्भमा 54 योजना प्रस्तुत गर्ने तयारी गरिएको भए पनि 17 थप गरी 71 बनाइएको छ। यी सबै योजना 1,73,49 करोड़ रूपियाँ बराबरको रहेको पनि कोशी प्रदेश सरकारले जनाएको छ। आज हामी आज र भोलि हुने कोशी प्रदेशमा हुने लगानी सम्मेलन, यसको आवश्यकता, महत्व, तयारी लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ कोशी प्रदेशका अर्थमन्त्री राम राणा मगर। अर्थमन्त्रीज्यू,
हजुर नमस्कार, हजुर
स्वागत छ यहाँलाई।
धन्यवाद सर।
अब प्रदेश स्तरमा पनि लगानी सम्मेलन गर्ने यो भनौ न चलेको छ। संघीय सरकारले यसअघि 2 लगानी सम्मेलन सम्पन्न गरिसकेको छ। त्यसको सफलता असफलता अर्को बाटो होला, त्यसमा पनि हामी कुराकानी गर्नेछौँ। अब आजदेखि यहाँहरूले गर्ने लगानी सम्मेलन कसरी तयारी कसरी गर्दै हुनुहुन्छ र यसको आवश्यकता किन पर्यो?
धन्यवाद सर। अब कोशी प्रदेशमा लगानीका निम्ति उच्च सम्भावना भएका क्षेत्रहरू हेरेर हामीले यसलाई आयोजना गरेका हौँ। खास गरी प्रदेश स्तरीय अर्थव्यवस्था अहिलेसम्म जहाँ पुगेको छ त्यसलाई बढी चलायमान होस्, ठुला उद्योगहरू स्थापनाका सम्भावनाहरू रहेका ठाउँमा ठुला उद्योगहरू खोलुन्, साथै व्यवसाय सेवा व्यवसायको पनि अझ राम्रो स्तर उन्नति होस् भन्ने हिसाबले हामीले विभिन्न क्षेत्रलाई हेरेर हाम्रो सम्भावनाका क्षेत्रहरू स्रोतहरूलाई हेरेर अर्थव्यवस्था बलियो बनाउने र अर्थव्यवस्थामा धेरैभन्दा धेरै नागरिक सहभागी बनाउने उद्देश्यका साथ हामीले यो कोशी लगानी सम्मेलन आयोजना गरेका हौँ।
अब आज प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ र आज र भोलि हुने कार्यक्रमहरू चाहिँ के छन्? अब के यो सम्मेलनमा के गर्दै हुनुहुन्छ यहाँहरूले?
हामीले यो 2 सम्मेलनको आयोजना गरेका छौँ। यो 2 सम्मेलनमा हामीले चाहिँ खास गरी आज उद्घाटन हुनेछ। उद्घाटनमा देशभित्र लगानी गर्ने साथी, देशभित्रैबाट लगानी गर्ने सबै चाहिँ मित्रहरू, लगानीकर्ताहरू, विदेशबाट छिमेकी मुलुकहरूबाट आउने लगानीकर्ताहरूलाई आज हामीले स्वागत गर्नेछौँ र हामीले परियोजनाका विभिन्न सोकेसहरू अघि नै यहाँले जानकारी गराए जस्तै हामीले 71 परियोजनाहरूलाई सोकेसमा राख्नेछौँ र आज हाम्रो चाहिँ लगानीको उद्देश्य सम्बन्धमा सरकार 3 सरकारको अन्तर सम्बन्ध सम्बन्धमा लगानीको उच्चतम सम्भावना कोशी प्रदेशमा के छ भन्ने सम्बन्धमा जानकारी गराउनेछौँ र त्यसपछि हाम्रो आजको छलफल मुख्य एउटा छलफलबाट त्यही मुख्य छलफलबाट समापन हुनेछ। भोलि हामीले 4 थिमेटिक सेसनहरू राखेका छौँ विभिन्न पक्षहरूसँग सम्बन्धित भएर र हामीले त्यसमा छलफल पनि चलाउनेछौँ र भोलि नै हामीले विभिन्न परियोजनाहरू जसले यहाँ चाहिँ लगानी गर्न चाहनुहुन्छ उहाँहरूसँग एमओयू गर्नेछौँ र त्यसले हाम्रो लगानीको परिस्थिति अब कस्तो अवस्थामा जानेछ भन्ने ढोका खोल्नेछ र त्यसका आधारमा हामीले आगामी गर्ने चाहिँ यो लगानी सम्बन्धी परिस्थितिहरू निर्माण गर्ने काममा र उहाँहरूलाई सहजीकरण गरेर लगानी भित्र्याएर यहाँको औद्योगिक वातावरण व्यवस्थित गर्ने काममा लाग्नेछौँ।
अब सम्भावनाको हिसाबमा कोशी प्रदेश आफैमा सम्भावना बोकेको ठाउँ हो, औद्योगिक क्षेत्र हो। अब पुरानो समयदेखि नै त्यहाँ उद्योगहरू सञ्चालन भएर उत्पादनको काम हुँदै आएको हो। सँगसँगै अब कोशी प्रदेशका पहाड़ी भागमा अब चिया, अदुवा, अम्रिसो, सुपारी लगायतका नगदे बालीहरू को प्रशस्त सम्भावना भएको क्षेत्र। अब यो 71 परियोजनाहरू शोकेसमा राख्ने कुरा गर्नुभयो, त्यो कार्यक्रम छ। ती परियोजनाहरू कस्ता खालका छन् र ती परियोजनाहरूमा लगानीको अपेक्षा चाहिँ यहाँहरूको कस्तो छ?
परियोजनाहरू हामीले अब हाम्रोमा सम्भावनाको हिसाबले सबैभन्दा ठुलो जल संसाधनको कुरा रहेको हो। 28,000 मेगावाट क्षमता भएको हाम्रो चाहिँ कोशी क्षेत्रमा अहिलेसम्म 514 मेगावाट मात्रै उत्पादन भएको छ। यसमा कतिपय कामहरू भइरहेका छन्। एकैचोटि अरुण तेस्रो जस्तो 900 मेगावाट उत्पादन हुनेदेखि लिएर अन्य विभिन्न परियोजना छन् र यो एउटा आकर्षक क्षेत्र हो भन्ने छ। कोशीको अर्को त्यही पानीको क्षेत्र चाहिँ सफा पानी भएको ठाउँमा ग्रिन हाइड्रोजन उत्पादनको चाहिँ अहिले पछिल्लो परियोजना हामीले पाएका छौँ। यसले पानीबाट हाइड्रोजन र अमोनिया उत्पादन भएर दुईटा सेक्टरमा एउटा हाइड्रोजनबाट तेस्रो पुस्ताको फ्युलको काम र अमोनियाबाट चाहिँ हाम्रो रासायनिक मल लगायत विभिन्न क्षेत्रमा चाहिँ काम आउने रहेछ। त्यसैले त्यो परियोजना आकर्षक रूपमा अगाडि बढ्ने बढाउने हाम्रो रहेको छ औद्योगिक क्षेत्रमा। त्यसै गरी हाम्रो कृषि क्षेत्रको विभिन्न क्षेत्रहरू खासमा चाहिँ अघि यहाँहरूले भने जस्तै देशमा सबैलाई जानकारी भए जस्तै हाम्रो अलैँची सबैभन्दा धेरै उत्पादन हुने क्षेत्र, चिया सुन त 98% भन्दा बढी यही प्रदेशमा उत्पादन हुने र निर्यात हुने क्षेत्र, त्यसै गरी छुर्पी अथवा डक्सी भनेर अहिले पनि 3.5 अर्बको अहिले नै निकासी भइसकेको अवस्था को क्षेत्र, त्यसै गरी सफ्टवुडमा पनि प्लाइवुड बाहिर निकासी भएको बेलामा गत वर्ष 7.5 अर्बको प्लाइवुड निकासी हुने र सबैभन्दा बढी सफ्टवुड पाइने क्षेत्र जस्ता क्षेत्र सम्भावनाका क्षेत्रहरू हामीसँग प्रशस्त मात्रामा रहेका छन्। तर तिनीहरू केही क्षेत्रमा उच्च औद्योगिक कामहरूको माग हुने परिस्थिति रहेको छ। त्यसरी हामीले यो क्षेत्रलाई पनि अगाडि बढाउन चाहन्छौँ। हाम्रो सम्भावनाको अर्को क्षेत्र हिमाली क्षेत्र हो। 8,000 मिटरभन्दा माथिका 5 ठुला हिमालहरू हामीसँग छन्। हिमाली पर्यटन पथ पर्यटनको हिसाबले ग्रेट हिमालयन ट्रेलको 3 खण्ड हामीसँग पर्छ। त्यो हिमाली ट्रेलको कुरा, हिमाल आरोहणको कुरा र लगायतका कामहरू, त्यसलाई पर्यटन प्रवर्धन र त्यसलाई चाहिने सेवा व्यवसाय, होटल, यातायात लगायतको क्षेत्र आकर्षित हुने परिस्थिति छ। मध्य पहाडी क्षेत्रमा पनि हामीले ठुला ट्रेलहरूको, लामो ट्रेलहरूको पनि अहिले चाहिँ परियोजनाहरू सञ्चालन भइरहेको छ, जसमा पनि त्यसबाट पनि राम्रै पर्यटन प्रवर्धनको स्थिति देखिन्छ। सांस्कृतिक हिसाबले पनि हामी कहाँ सम्पन्न सांस्कृतिक विरासत छ, त्यसलाई प्रयोग गरेर पनि हामीले यो क्षेत्रलाई अगाडि बढाउन सक्छौँ। प्रवर्धन प्रवर्धनमा त्यसले फाइदा पुग्नेछ। उत्पादनमा कृषिमा भएका यी विशेष विशिष्ट बालीहरू सँगसँगै हामीले अन्य क्षेत्रलाई पनि अगाडि बढाउन सक्ने परिस्थिति छ। कफी उत्पादनमा सम्भवतः कोशी प्रदेश अबको केही वर्षमा नेपालको सबैभन्दा ठुलो कफी निर्यातक प्रदेश बन्ने मार्गमा अगाडि बढिरहेको छ। यी सबै चिजलाई उद्योगहरूको आवश्यकता छ। त्यसैले ठुला उद्योगहरूको जरुरी सम्झेर र पर्यटन क्षेत्रमा पनि ठुला कामहरूको जरुरी ठानेर नै हामीले यसलाई अगाडि बढाएका हौँ र यसले चाहिँ आकर्षित हुने यो क्षेत्रहरूमा देशभित्र रहेका साथीहरू, त्यसबाहेक विदेशबाट आउने एनआरएनए लगायतका लगानी गर्न चाहनेहरूलाई हामीले यहाँ भेला गरेर यो सबै सम्भावनाहरूमा खुला क्षेत्र छ र यसलाई सरकारले उचित मात्रामा सहयोग, नीति निर्माण, कानुनी लगायत कतिपय ठाउँमा हामीले सुधार पनि गरिसकेका छौँ, अझ आवश्यक परेको ठाउँमा सुधार गर्नेछौँ। झन्झटिलो अवस्थालाई एकल बिन्दुबाट कसरी अगाडि बढाउन सकिन्छ भने सरकारले गृह कार्य गर्दैछ र यसलाई हामी अन्तिम तहमा पुर्याएर एकल बिन्दुबाटै सबै किसिमको सेवाहरू, उद्योग दर्ता लगायतका चिजहरूलाई अगाडि लाने प्रयत्नमा छौँ। यी सबै कामहरूले हाम्रो क्षेत्रमा रहेको सम्भावनाहरूमाथि ठुला औद्योगिक क्षेत्र निर्माणका क्षेत्रमा, स्थापनाका क्षेत्रमा चाहिँ काम हुनेछ भन्ने ठानेर नै हामीले यो लगानी सम्मेलनलाई सार्थक बनाउन प्रयास गरिएको।
अब यो सम्मेलनकै क्रममा अब विभिन्न परियोजना, केही परियोजनामा समझदारी गर्ने तयारी पनि होला। अब सँगै अब यसमा यहाँहरूले आमन्त्रण गर्नुभएका लगानीकर्ताहरू अब के कस्ता छन्? अब स्वदेशी लगानीकर्तादेखि विदेश वैदेशिक लगानीकर्ताहरूसम्मको अब यो अब कस्तो छ? अब यो सम्मेलनका क्रममा हुने समझदारी हुने परियोजनाहरू र लगानीकर्ताहरू कहाँ कहाँबाट यहाँहरूले बोलाउनु भएको छ?
हजुर, हामीले लगानीकर्ता त स्वदेशी लगानीकर्ताकै संख्या पनि प्रचुर मात्रामा छ। त्यसबाहेक हाम्रो अर्को ठुलो लगानीकर्ताको क्षेत्र चाहिँ हामीले एनआरएनएका मित्रहरू पाएका छौँ। उहाँहरूले हिजो पनि हामीले एउटा सानो चाहिँ प्रिमिट राखेका थियौँ। यो प्रिमिटमा उहाँहरूले बताए अनुसार अब नेपालबाट विदेश गएका धेरै उहाँ पनि काम गरेर आर्जन गर्नुभएका साथीहरू, खास गरी डक्टरहरू, त्यस पछाडि इन्जिनियरहरू र प्रोफेसरहरूको ठुलो सङ्ख्या अब रिटायरमेन्ट एउटा खास खास तहमा पुगेको छ र उहाँहरू नेपाल आएर कुनै न कुनै कामधन्दा उद्योग चलाएर बस्न चाहनुहुन्छ भन्ने उहाँहरूको चाहिँ त्यस्तो किसिमको सोचाइ रहेछ। त्यो सोचाइलाई परिपूर्ति गर्नको निम्ति उपयुक्त ठाउँ दिनु हामी नेपालीहरूका निम्ति एउटा उपयुक्त परिस्थिति हो र त्यसलाई उजागर हुने गरी हामीले कोशी प्रदेशमा आयोजना गरेको यो चाहिँ लगानी सम्मेलनले हामीसँग भएका सम्भावनाहरू प्रदेशमै सही देशभरिमा सही यस्तो कुरालाई चाहिँ व्यवस्थित गरेर उहाँहरूसँग जानकारी राखिराख्यो भने लगानीको निम्ति उपयुक्त वातावरण बन्ने रहेछ भन्ने ठानियो र यसले एउटा उपयुक्त वातावरण बन्ने देखेर एनआरएनए हाम्रो दोस्रो तहमा हो। त्यस पछाडि नजिकै इन्डियाबाट पनि कतिपय पर्यटन क्षेत्रमा लगानी गर्न चाहने र जल विद्युतमा लगानी गर्न चाहनेहरू इन्डियाको पनि मित्रहरू हुनुहुँदो रहेछ। चाइनिज मित्रहरू पनि खाद्य प्रशोधनको क्षेत्र र जल विद्युत जस्तो क्षेत्रमा लगानी गर्न इच्छुक हुनुहुँदो रहेछ र त्यसबाहेक अन्य विभिन्न क्षेत्रका विभिन्न देशका पनि आउने सम्भावना छ र उहाँहरूले सम्भावना भएका साथीहरू यहाँ आएर यो सबै हाम्रो सोकेसहरू र सम्भावनाहरू हेरेर अगाडि बढ्ने परिस्थिति रहँदा हामीले दुई दर्जन जति चाहिँ के अरे यो हाम्रो परियोजनाहरूमा एमओयु गर्न हुन सक्छ भन्ने हाम्रो अहिलेसम्मको आकलन छ। त्यो भोलिसम्म हामीले त्यसको नतिजामा पुर्याउने कोसिस गर्दैछौँ।
अब संघीय सरकारले पनि यसअघि दुईवटा लगानी सम्मेलन सम्पन्न गरिसकेको छ र प्रदेश स्तरमा चाहिँ कोशी प्रदेशले यसको शुरूआत गरेको छ। अब विगतमा हेर्ने हो भने लगानी सम्मेलनमा थुप्रै प्रतिबद्धताहरू गरिन्छ, सम्झौताहरू गरिन्छ, तर यसको कार्यान्वयन चाहिँ अगाडि बढ़न नसकेका थुप्रै उदाहरणहरू छन्। अब त्यो अनुभवलाई सिक्दै अब तत्काल कार्यान्वयन योग्य परियोजनाहरू र त्यसमा चाहिँ लगानी पनि आउन सक्ने सुनिश्चित भएका आयोजनाहरू अगाडि आउन जरूरी छ। यो सन्दर्भमा अब संघीय सरकारले गरेको लगानी सम्मेलनबाट पाठ सिक्दै त्यो लगानी सम्मेलनमा भएका कमजोरीहरू सच्याउँदै चाहिँ यो प्रदेशमा जति पनि अब सम्झौता हुन्छ परियोजनाहरूमा यसको यो कार्यान्वयनको सुनिश्चितता चाहिँ यहाँहरूले कसरी गर्नु भएको छ?
हामीले कार्यान्वयन सुनिश्चित गर्नुपर्छ भन्ने हिसाबले यहाँका प्रदेश कानुनहरूमा सुधार गरेर अध्यादेश मार्फत जारी गरिसकेका छौँ आठवटा क्षेत्रहरूलाई हेरेर र त्यो चाहिँ कानुनी बाटो खोल्ने र उहाँहरूलाई वातावरण सुनिश्चित गर्नका निम्ति गरिएको प्रयास हो। त्यसबाहेक हामीले अर्को स्वरोबुनी प्रतिबद्धता भनेर पनि जारी गरेका छौँ। त्यो चाहिँ सोही वातावरण बनाउन सोही कानुनका आधारहरू टेकेर हामीले यो यो सुविधा दिन सक्ने परिस्थिति छ भन्ने हिसाबले हामी अगाडि गएका छौँ। त्यसबाहेक हामीले केही ग्याप फन्डहरूको पनि अहिले व्यवस्था गर्नुपर्छ कि भनेर त्यसबारेमा छलफल चलाइरहेका छौँ। त्यो परिस्थिति निर्माण गर्न सजिलो पर्ने परिस्थिति बनाउनकै निम्ति हामीले बजेटमा त्यसको व्यवस्था गर्नु पर्ला भन्ने छलफल चलिरहेको छ र यसबाहेक हामीले एकल बिन्दुबाटै अगाडि जाने भन्ने भएपछि सबै मन्त्रालयमा सबै ठाउँमा विभिन्न क्षेत्रमा कुदिराख्नुपर्ने उहाँहरूलाई त्यो जे झन्झट छ अनावश्यक झन्झट त्यसलाई व्यवस्थित गर्ने गरी हामीले त्यसलाई काम गर्नेछौँ र यसबाहेक हामीले उहाँहरूलाई के समस्या छ भनेर बेला बेला छलफल गर्ने सङ्घीय सरकारसँग यसको बारेमा पहल गर्नका निम्ति हामी आफै सरकारले नै पहल गर्ने वातावरण तयारी गर्ने भन्ने समेत हामीले सुझाएका छौँ र यो परिस्थितिको निर्माणले चाहिँ उहाँहरूलाई अहिलेसम्म भएको अविश्वासको वातावरणमा सजिलो विश्वास गर्ने एउटा योग्य वातावरण बन्छ होला भन्ने छ। अब केन्द्र सरकारले आयोजना गरेको पनि हामीले हेरेका छौँ, परिस्थितिहरू देखेका छौँ। अब केन्द्र सरकारको आयोजना पनि स्वाभाविक राम्रै हो भन्ने मान्नुपर्छ तर त्यसबाट त्यस पछाडि पनि उहाँहरूको गुनासो हिजोको प्रिमिटमा पनि उहाँहरूले हामीले धेरै लामो दुःख पाउँछौँ, लामो समयसम्म हाम्रो फाइलहरू अगाडि बढ्दैन, हाम्रो चाहिँ परिस्थितिको त्यो सुधार भएको देखिएको छैन र सानोतिनो झन्झट भयो भने पनि त्यसमा तत्काल सरकारले पहल गरेर तत्काल फुकाउने प्रक्रिया हामीसँग त्यो छैन। त्यसैले यो परिस्थितिहरूको बारेमा प्रदेश सरकार झन् यसलाई गर्न सक्छ सक्दैन हामीलाई संशय छ भनेर पनि राख्नु भएको थियो। हामीले यहाँ हुने जति प्रयत्न कामहरू हामीले सजिलो ढङ्गले र त्यो एकल बिन्दुबाट गर्ने कामलाई व्यवस्थित गरिसकेपछि केन्द्र सरकारसँग पनि हाम्रो चाहिँ सहकार्य रहनेछ र त्यहाँ गएर पनि हामीले कतिपय यहाँ अगाडि बढाएका परियोजनाहरूलाई कानुनी र व्यावहारिक बाधा पुर्याउनको निम्ति केन्द्र सरकारसँग लगानी त्यहाँको लगानी बोर्ड मार्फत हामी कामलाई सहज गर्ने वातावरण बनाउँछौँ भन्ने हामीले आश्वासन दिएका छौँ र यो काम हामी अगाडि बढाउँछौँ। त्यस पछाडि यो सम्मेलन सकिएपछि नै पनि हामीले लगानीकर्ताहरू जो जो सुनिश्चित भइसक्नुहुन्छ उहाँहरूसँग 3 महिना 6 महिनाका समयहरूमा बैठक राखेर उहाँहरूलाई परेको समस्याको समाधान गर्नेतर्फ हामी फेरि नियमित बैठकहरूबाट अगाडि बढ्ने भन्ने हामीले प्रतिबद्धता जाहेर गरेका छौँ। यसले एउटा विश्वासको वातावरण बन्दछ भन्ने लागेको छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा कोशी प्रदेश सरकारले आज र भोलि गर्न लागेको लगानी सम्मेलन, यसको आवश्यकता, यसको तयारी लगायतका सन्दर्भमा कोशी प्रदेशका अर्थमन्त्री राम राणा मगरसँग हामीले कुराकानी गरिरहेका छौं। अब प्रदेश सरकारहरूले केही न केही कामहरू अगाडि बढाइ नै रहेका छन्। प्रदेश सरकारका बजेटहरू गाउँ गाउँमा पुगेका छन् जसबाट चाहिँ केही नभए पनि बाटोघाटोहरू बनेको छ, गाउँ गाउँमा खानेपानीहरूको व्यवस्था भएको छ र यसले चाहिँ विस्तारै प्रदेश सरकारहरू चलायमान हुँदै गएको देखिएको छ। सँगै अब ठूला लगानीहरू खोज्ने काममा पनि प्रदेश सरकार जुटेका छन् र पहिलो पटक नै प्रदेश स्तरबाट कोशी प्रदेशले लगानी सम्मेलनको आयोजना गरिरहेको छ। अब सरकारको बजेट खर्च हेर्ने हो भने पूँजीगत खर्च त्यति सन्तोषजनक छैन, त्यो प्रदेश सरकारसम्म पनि त्यो रोग छँदैछ। अब यो भएको बजेट पनि हामीले खर्च गर्न सकिरहेका छैनौं, सरकारले खर्च गर्न सकिरहेको छैन। अर्कोतर्फ चाहिँ हामीलाई लगानी चाहियो भनेर लगानीकर्ताहरू गुहारिरहेको अवस्था छ। अब यसलाई चाहिँ कसरी अगाडि बढाउने, एकातिर लगानीकर्ताहरू सरकारले खोजिरहेको परिस्थिति र सरकारसँग भएको रकम पनि खर्च हुन नसकिरहेको अवस्था छ, अब यो अवस्था कसरी सँगै लान सकेला?
यसमा चाहिँ के छ भने प्रदेश सरकार यो पुँजीगत खर्च गर्ने कुरामा कमजोर छैन कोशी सरकार भन्ने म सबभन्दा पहिले चाहिँ के अरे अनुरोध गर्न चाहन्छु। हामीले गएको वर्ष मात्रै हो 79% 78-79% तहमा खर्च गरेको, नभए योभन्दा अगाडि जहिले पनि 80%भन्दा माथि हामीले पुँजीगत खर्च गरेका छौँ र प्रदेश सरकार खर्च गर्ने मामलामा कन्जुस गर्ने र त्यसलाई अव्यावहारिक बनाउने पक्षमा छैन, हामी यसलाई अझ बढाउने पक्षमा छौँ र यसले तर खर्चको प्रक्रियाले पनि के हुँदो रहेछ भन्दाखेरि अहिलेसम्म हाम्रो खर्चको ट्रेन्ड कता गयो भन्ने कुराले कतिपय निर्धारण गर्ने रहेछ। हामी अहिलेसम्म भौतिक निर्माणकै समयमा छौँ, सडक पुगेको छैन, खानेपानी पुगेको छैन, हाम्रा भौतिक पूर्वाधारका भवनहरू पुगेका छैनन्, यो क्षेत्र चाहिँ व्यवस्थित भइसकेको छैन भन्ने कुरा हामीले स्वीकार्नुपर्छ। हाम्रो अहिलेसम्मको लगानी केन्द्र सरकारको पनि र हाम्रो लगानी त्यसतर्फै गएको यथार्थ हो। त्यसबाहेक हामीले केही अन्य क्षेत्रमा विकास गर्न चाहेको कतिपय क्षेत्रहरू चाहिँ हामीले त्यसलाई अलि ध्यान पुर्याएनौँ कि भन्ने कुराको समीक्षा पनि भइरहेको छ। हामीले सामुदायिक भवनहरू अलि धेरै बनाएका अरे, त्यसरी नै पर्यटनका निम्ति कतिपय क्षेत्रहरूमा गरिएको खर्चहरूको अहिले नै उपलब्धि देखिने ठाउँमा पुगेन सके अरे भन्ने छ। कृषि क्षेत्रमा गरिएको अनुदानको लगानीहरू कतिपय ठाउँमा व्यवस्थित भइसकेनन् भन्ने पनि हामीलाई त्यो चाहिँ समीक्षा गर्नुपर्ने ठाउँमा छौँ, त्यो अनुभव हाम्रो सरकारले गरेको छ। अब एउटा औद्योगिक वातावरण बनाउनको निम्ति जरुरी छ भन्ने कुरा चाहिँ प्रदेश सरकार आफ्नै खर्चले, केन्द्र सरकारको सरकारी खर्चले औद्योगिक वातावरण सजिलोसँग बनिरहेको छैन र त्यसले अर्थतन्त्र समग्रमा सजिलो दिशातर्फ गइरहेको छैन भन्ने कुरा हामीले महसुस गर्यौँ। हामीसँग भएको स्रोत साधनहरू र प्राकृतिक स्रोतहरूलाई नै प्रयोग गरेर, त्यसरी नै हामीसँग भएको पर्यटनका स्रोतहरूलाई प्रयोग गरेर र अन्य कतिपय कृषि र सेवामूलक क्षेत्रका स्रोतहरूलाई हामीले किन प्रयोग नगर्ने, त्यसलाई खुला किन नगर्ने, त्यसलाई किन नदेखाइदिने र त्यसबाट ठुला उद्योगहरू आकर्षित हुने वातावरण किन नबनाउने भन्ने कुरासँग हामी बढी केन्द्रित भयौँ। हामीले ठुला उद्योगीहरू र ठुला लगानीकर्ताहरूको निम्ति त यो लगानी सम्मेलन आयोजना गर्यौँ, तर प्रदेश सरकारले आफ्नै पहलमा साना तथा मझौला उद्योगहरूको प्रगति पनि कसरी हुन्छ भनेर हामीले सँगसँगै लगाउँछौँ र यो सँगसँगै लाने क्रममा चाहिँ हामीले हजुर सुन्दै हुनुहुन्छ?
हजुर मन्त्रीजी,
हामीले के गरेका भने एसएमईहरूलाई अथवा साना तथा मझौला उद्योग विकासका निम्ति हामीले सरकारको सहयोगमा एउटा च्यालेन्ज फन्ड स्थापना गरेका छौँ। च्यालेन्ज फन्ड चाहिँ जसले चाहिँ नयाँ इन्भेस्टमेन्टमा जान चाहनुहुन्छ, नयाँ उद्योग स्थापना गर्न चाहनुहुन्छ, उहाँहरूको चाहिँ कोलेटर सजिलो छैन भनेपछि उहाँहरूलाई सरकार आफैले नै ड्युटी व्यवस्था गरिदिएर ग्यारेन्टी बसिदिएर उद्योग स्थापना वातावरण बनाउने र भइरहेकोहरूलाई अझ विकसित गर्न चाहिँ वातावरण दिने भन्ने हिसाबले हामीले त्यो गरेका छौँ। त्यसले लगभग 8 अर्ब जतिको ब्याङ्किङ पैसा बाहिर चाहिँ मझौला साना उद्योगमा निकासा हुने परिस्थिति देखिन्छ, हामीले त्यो वातावरण बनाएका छौँ। त्यसै गरेर हामीले कृषिमा ब्याज अनुदान, त्यसलाई कृषि व्यावसायिकीकरण तथा कृषि उद्योग साना उद्योगहरूको क्षेत्रमा लगानी गर्ने भनेर ब्याज अनुदान गएको वर्षदेखि नै सुरु गरेका छौँ। त्यसको व्यावहारिक हिसाबको चाहिँ अब रिजल्ट आउन बाँकी छ, अब क्रमशः अगाडि बढ्दैछ। हामीले 45 करोड जति सरकारले ब्याज अनुदान दिने चाहिँ परिस्थिति निर्माण गर्दा त्यस्तै 6-8 अर्ब जति पैसा बाहिर निकासी हुने परिस्थिति हुने रहेछ, त्यो पनि ब्याङ्कहरूसँगै हामीले सम्झौता गरेर अगाडि बढिसकेका छौँ। र यस्तो परिस्थितिले हामीले समग्र प्याकेज जस्तो औद्योगिक क्षेत्रमा साना उद्योग, मझौला उद्योग र अहिले लगानी सम्मेलनबाट ठुला उद्योगहरू समेतलाई व्यवस्थित गरेर उहाँहरूलाई पनि लगानी गर्ने वातावरण बनाएर प्रदेशलाई समग्र रूपमा अहिलेसम्म भौतिक निर्माण पूर्वाधारको क्षेत्रमा मात्रै गइरहेको सरकारी ध्यानलाई हामीले आर्थिक र औद्योगिक वातावरण निर्माणतर्फ अगाडि लाने प्रयत्न गरिएको छ। यसले एउटा नयाँ वातावरण, आर्थिक वातावरणको सिर्जना होला भन्ने हामीलाई हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ र त्यही तर्फ हाम्रो यो चाहिँ कदम हो।
अब लगानीले प्रतिफलको सुनिश्चितता खोज्छ, प्रतिफल बिनाको लगानी त्यो दीर्घकालीन पनि हुँदैन। अब यसमा राखिएका विभिन्न परियोजनाहरू 71 परियोजनाहरूको जुन छनौट यहाँहरूले गर्नुभएको छ त्यो चाहिँ प्रतिफल सुनिश्चित हुने खालका छन् कि कस्ता छन्? अलिकति यो प्रतिफलको लगानी र प्रतिफलको कुरा गर्दा चाहिँ कसरी हेर्न सकिन्छ ती परियोजनाहरूलाई?
प्रतिफलको हिसाबले सुनिश्चित होला भन्ने नै हामीले योजनाहरूलाई नै बढिराखेका छौँ। यसमा चाहिँ कस्तो छ भनेदेखि धेरै जसो चाहिँ जो लगानी गर्न चाहनुहुन्छ उहाँहरूले नै विकास गरेको परियोजनाहरू छन् र उहाँहरू आफै त्यसमा चाहिँ इन्ट्रेस्ट भएर अगाडि जाने परिस्थितिका परियोजनाहरूमा सबैभन्दा धेरै पर्यटनको परेका छन्। त्यो लगभग 21 छ। यसमा ठुला होटलहरूको निर्माण, विभिन्न पार्कहरूको निर्माण, त्यस्तै गरेर सेवा व्यवसाय र यो हस्पिटालिटी जस्ता क्षेत्रहरू बढी छन् र उहाँहरूले त्यसमा लगानी गर्ने भन्नुभएको छ। जसबाट त्यो लगानी गर्ने क्षेत्र चाहिँ सम्बन्धित क्षेत्रहरू, जस्तै यहाँ इन्डियाका साथीहरू आउनु भएको छ र लगानी गर्न चाहनु भएको छ भनेपछि उहाँहरू आफैले पर्यटन व्यवसायमा चाहिँ काम गर्ने र सम्बन्धित देशकै पर्यटकहरू चाहिँ ल्याएर चाहिँ त्यसबाट चाहिँ त्यो व्यवसाय चल्ने भन्ने परिस्थिति भएपछि यसमा सजिलै होला भन्ने हामीले ठानेका छौँ। हाम्रो आन्तरिक लगानी गर्ने साथीहरूले पनि सम्भावित क्षेत्रहरू परम्परागत रूपमा चाहिँ यो फुड प्रोसेसिङ, सामान्य रूपले चाहिँ स्टिल, अन्य कतिपय प्लास्टिकको क्षेत्रहरू मात्रै हाम्रो विराटनगरमा औद्योगिक क्षेत्र अथवा हाम्रो प्रदेशको औद्योगिक क्षेत्रमा रहेको थियो भने अब नयाँ क्षेत्रहरूको खोजी पनि भएको छ। जस्तो इथेनोल जस्तो नयाँ उत्पादनको क्षेत्र, त्यो चाहिँ हाम्रो चाहिँ कच्चा पदार्थमा आधारित हुने रहेछ। कतिपय वनमा आधारित क्षेत्रहरू छन् र कतिपय पर्यटनसँग सम्बन्धित कृषिका पनि ठुला उद्योगहरूको माग हुने क्षेत्र, जस्तो अहिले यति धेरै छुर्पी 3.5 अर्बको भन्दा बढी विदेश गइरहेको छ भनेपछि त्यो छुर्पीलाई अझ व्यवस्थित उत्पादन गर्ने कुरा रह्यो। त्यस्तै चियामा पनि हाम्रो साना तथा मझौला उद्योग बढी छन् तर ठुला उद्योग र समग्र सबैलाई त्यो साना उद्योगहरूमा समेत उत्पादन भएको विविध फ्लेभरका चियाहरूलाई एकै ठाउँ राखेर त्यसलाई व्यवस्थित गरेर ब्लेन्डिङ गर्ने ठुला उद्योग छैनन्। त्यसैले यी क्षेत्रहरू माग गरिएका क्षेत्र भन्दा साथीहरू
हस् मन्त्रीज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हजुर धन्यवाद। रेडियो नेपाल समस्त परिवार श्रोताहरूमा कोशी प्रदेशको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद।
हामी कुराकानी गर्दै थियौं कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राणा मगरसँग। आज र भोलि कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्दैछ र लगानी सम्मेलनका विविध विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्समा यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।